الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبيك الله وعلى آلك وصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہے احکام تجارت حسب معمول ہمارے ساتھ موجود ہیں مفتی علی اصغر عطاری مدنی مدثر لہ العلی انشاءاللہ عز و جل آپ کے سوالات ہوں گے اور مفتی صاحب کے جوابات ہوں گے درود پاک کی فضیلت شامل کرتے ہیں نبی رحمت شفیع امت صلی اللہ تعالی علیہ وسلم کا فرمان ذیشان ہے جو مجھ پر ایک بار درود پاک پڑھے گا اللہ پاک اور اس کے فرشتے اس پر 70 رحمتیں نازل فرمائیں گے صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم بڑھتے ہیں کاز کی طرف
یہ جھوٹ بول کے جو تجارت کرتے ہیں اس کے بارے میں بتائیں یہ جھوٹ بول کے اس میں کیوں تجارت کی جاتی ہے اگر آدمی سچ بولے تو اس میں ہی برکت ہو
اچھا جی جی مفتی
بسم اللہ الرحمن الرحیم دیکھیے خواہش تو سب کی ہے کہ ایسا نہ ہو آپ کی بھی یہی خواہش ہے اس لیے آپ نے بڑی شد و مت سے کہا کہ کیوں کرتے ہیں
ایز اے کسٹمر خواہش ہے یا
ایز اے انسان ایز اے مسلمان خواہش ہے
ٹھیک
کہ کیوں مطلب کہ غلطی کا ارتکاب کیا جاتا ہے کوئی بھی نہیں چاہتا کہ لوگ معیوب کام کریں غلط کام کریں جھوٹ ایک ایسی غلطی ہے کہ کوئی دین ایسا نہیں ہے کہ جس میں جھوٹ کو جائز کہا گیا ہو اسلام جو ہے حضرت آدم علیہ نبینا علیہ السلام سے لے کر آج تک انبیاء علیہ السلام آتے رہے یعنی نبی اکرم علیہ السلام سے پہلے تک کسی مذہب میں جھوٹ کو حلال قرار نہیں دیا گیا تمام کے تمام ادیان مذاہب جھوٹ کو برا سمجھتے ہیں انسانی نیچر فطرت جھوٹ کو ایک غلط کام سمجھتی ہے جھوٹا جو ہے وہ اپنے رویوں سے پہچانا جاتا ہے تو یوں جھوٹ کو اپنی مجبوری بنا لینا سوائے دھوکے کے کچھ نہیں ہے
اگلی کال دیجیے
بات کمپنی کہ وہ لکھا ہوا ایک کلو ہوتا ہے اور نکلتا ہے 900 گرام اس بارے میں کیا رہنمائی فرمائیں گے
کتنا نکلتا ہے
900 گرام نکلتا
یہ تو دھوکہ ہے اگر 900 گرام ہی دینا ہے تو 900 گرام لکھ کر بیچیں 900 گرام کہہ کر بیچیں جب جو ہے وہ کم دیا جائے گا مال کم تول کر دیا جائے گا تول میں کمی کی جائے گی تو اس سے ایک یا دو نہیں کئی حقوق متاثر ہوتے ہیں ایک تو بندہ جھوٹ بول رہا ہے دوسرا دھوکہ دے رہا ہے تیسرا زیادہ پیسے اس نے لیے مال کم دیا پیسے زیادہ لیے تو جو پیسے اضافی لیے ہیں وہ مال حرام ہیں اور اس اضافی پیسوں کا استعمال اس کو خرچ کرنا اس کا لباس بنانا اس سے کھانا کھانا اس کو کسی بھی طرح استعمال کرنا قطعی طور پر جائز نہیں ہے تو یوں ایک خرابی نہیں ہے بہت ساری خرابیوں کا مجموعہ ہے پوری صورت مبارکہ ہے اس بات کی مذمت پر کہ جو کم تولتے ہیں حضرت شعیب علیہ نبینا علیہ السلام کی قوم کی یہ خرابی تھی کہ وہ کم تولا کرتی تھی قرآن پاک نے اس قوم کی مذمت جب بیان کی اس کے برے افعال بیان کیے اس کے اس فعل کو بھی شمار کیا کہ وہ کم تولا کرتے تھے
مطلب یہ جیسے انہوں نے تو فرمایا کہ ایک کلو کہہ کر اور 900 گرام دے رہے ہیں لیکن اگر وہ کمپنی جو ہے وہ پہلے پروڈکٹ جو بنا رہی تھی اور سیل کر رہی تھی مارکیٹنگ کر رہی تھی وہ ایک کلو کے بیک گراؤنڈ پہ کر رہی تھی کہ 1 کلو گرام کی یہ قیمت ہے یہ چیز ہے یہ ہے اور 1 کلو دے بھی رہی تھی لیکن اب جو یہ مہنگائی کا طوفان آیا نا اس میں ایک ہوا ہے بعض جگہ پہ کہ انہوں نے ریٹ نہیں بڑھائے بلکہ ویٹ کم کر دیا تو اگر وہ ویٹ
بسکٹس میں ہم دیکھا ہے ہم نے
جی بسکٹس میں
پیکٹ چھوٹے ہو گئے ہیں چھوٹے چھوٹے ہو گئے ہیں وہ اور کئی چیزیں اس طرح کی ہوئی ہیں
وہ بچوں کو بھی چھوٹے ہی لگ رہا ہے تو اب اس میں ہوا یہ ہے کہ انہوں نے ویٹ لوز کر دیا ویٹ کم کر دیا اس چیز کا اور لکھ بھی دیا ہے کہ یہ اتنی ہے جیسے بعض چائے کی پتی کی برانڈز ہیں جن کے جو پیکیجنگ تھی وہ 1000 گرام کی یا 500 گرام کی تھی تو انہوں نے 900 اور 450 گرام کی ہے وہ پیکیجنگ لیکن عرف میں رائج جو ہے نا وہی ہے آدھا کلو والا پیکٹ 1 کلو والا پیکٹ یعنی میں بھی خریداری کرتا ہوں نا بعض وقت محلے کی دکانوں سے تو وہ لوگ یہی کہہ رہے ہوتے وہ 1 کلو والا پیکٹ دے دو آدھا کلو والا پیکٹ
دیکھیے دکاندار کی ذمہ داری ہے کہ وہ کہہ کر بیچے کہ یہ 1 کلو والا نہیں ہے 900 گرام والا ہے
ٹھیک
یہ کمپنی نے یہ کم کر دیا ہے کچھ چیزیں تو ایسی ہیں جو نظر آ رہی ہیں ہمیں
جی
اب بسکٹ بھی ڈبے سے نظر نہیں آتا जब अंदर से खोलते हैं तो पता चलता है कि पैकिंग में फर्क आ चुका है।
जी जी, उसे कपड़े पहना दिए प्लास्टिक के।
जी ऐसा ही है।
ठीक, अगली कॉल दीजिए।
कोई चीज अगर हम 100 रुपए की ले और आगे कितने की सेल कर सकते हैं, अगर हम 100 रुपए की चीज ले कितने से मुनाफा दे सकते हैं?
देखिए, ज्यादा मुनाफे की तो शरीयत ने कोई हद मुकर्रर नहीं की है। आप 100 के क्या 1 करोड़ के बेच दें, हलाल नफा, जायज तरीके से बेचें, खरीद फरोख्त का तरीका जायज हो, कोई शरी खराबी ना हो, ये अलग बात है कि कुछ चीजें वो होती हैं कि जो कानूनी तौर पर बाउंड होते हैं कि इतने में ही बेचनी है, उनका लिहाज करना है। फिर कुछ अखलाकियात हैं, मार्केट प्रैक्टिस को देखकर बंदा चीज बेचे, अंगुश नुमाई इसकी तरफ ना हो, इन चीज़ों का ख्याल रखना पड़ता है। और सबसे बड़ी अहम चीज़ वो ये है कि नफ़ा एक दफ़ा कमाने की चीज़ नहीं है, बार बार कमाने की चीज़ है। ग्राहक आपके पास जब ही आएगा जब आप मुनासिब नफ़ा रखेंगे, वरना ग्राहक दोबारा आपके पास नहीं आएगा।
मुनासिब उससे अभी दोनों ही पैटर्न चलते हैं। एक तो आपने जो बयान फरमाया कि मुनासिब कीमत रखेंगे तो कस्टमर आएगा, और हम देखते हैं कि बाज दुकानदार या बाज डीलिंग करने वाली जो कंपनीज होती हैं उनके प्राइस इतने रीजनेबल होते हैं कि अगर मार्केट में आप कंपेयर करने निकलें तो आप फिर उसी के पास वापस जाते हैं कि नहीं इसी के रीजनेबल प्राइस हैं और चीज़ भी सही है, प्रोडक्ट भी सही है, तो उसके कस्टमर लॉन्ग टर्म बन जाते हैं, यानी नस्लों चलते हैं फिर कि भाई इसी से लेते रहो। लेकिन दूसरी प्रैक्टिस ये भी होती है कि बाज चीज़ों में क्योंकि रेट फिक्स नहीं होते तो जैसा कस्टमर वैसे दे देते हैं, उस पर प्रॉफिट रेशियो भी बाजों का ज़्यादा होता है। तो नो आमोज जो ताजिर होते हैं, जो ताजिरों की औलादे होती हैं और आगे खड़े होते हैं, उन्हें शायद ये चीज़ खलती है, यानी उन्हें फील होता है कि एक कस्टमर को तो हमने ये इतनी की दी लेकिन दूसरा कस्टमर आया उसने थोड़ी बहस वगैरह की तो हमने उसे सस्ती दे दी, तो अंदर से गिल्ट आ रही होती है अखलाकी तौर पर, तो उस पर क्या कहेंगे?
देखिए, चूंकि तिजारत आज़ाद है ना, जब तिजारत आज़ाद है और किसी को महंगा बेचा किसी को सस्ता बेचा, धोखा नहीं दिया, ये नहीं कहा कि भाई मार्केट में इतने की चल रही है या मैं तो आपको सस्ता दे रहा हूँ मार्केट में तो इससे महंगी जाती है, ये खिलाफ़े वाक़ है अगर ये बात, तो ऐसा कहने की इजाज़त तो नहीं दी जा सकती। तो कोई झूठ से काम नहीं लिया, धोखे से काम नहीं लिया, और किसी को कम बेचा किसी को ज़्यादा नफ़ा रख के बेचा, तो शर्म तो जायज़ ही है, कोई कबाहत तो नहीं इसमें।
जिसको ज़्यादा कीमत पर बेचा उसके साथ ज्यादती नहीं?
देखिए, डिफरेंट फैक्टर्स होते हैं, बहुत सारे फैक्टर्स होते हैं, क्वान्टिटी जो है ना वो सामने रखी जाती है, नया पुराना ग्राहक लिहाज भी होता है बाजू का पुराने ग्राहक का, उसको मद्देनजर रखा जाता है। फिर बिजली के बिल बढ़ रहे हैं, अब दुकानदार उतने की चीज़ लाया जितने की पहले मिलती थी लेकिन बिल बढ़ गए हैं अब, ठीक है, उसकी कॉस्ट बढ़ गई है
जी,
तो उसको अब ज़्यादा महंगी बेचनी है। तो यूँ बहुत सारे फैक्टर्स होते हैं कि जिसकी वजह से चीज़ कम और ज़्यादा बेची जा रही होती है।
ठीक, अगली कॉल दीजिए।
पुराने पैसों के बदले नए पैसे, अगर 700 रुपए देते हैं हम, 500 रुपए वो वापस देते हैं हमें, तो उसके बारे में क्या शरीय हुक्म होगा?
भाई, अहकाम तिजारत में आने से पहले हम समझते थे कि नए नोट सिर्फ ईद पे चलते हैं, लेकिन अब इसमें सवाल आ ही जाता है 6 महीने 3 महीने, और सब क्या फरमाते हैं?
पुराने पैसों के बदले नए नोट।
जी
नए नोट अगर हाथों हाथ हैं, उधार नहीं है एक तरफ से भी, तो ये जायज है, उधार नहीं होनी चाहिए।
ठीक, अगली कॉल दीजिए।
अहकाम तिजारत में मेरा सवाल है मुफ्ती साहब से कि एक आदमी चोरी की बिजली इस्तेमाल करता है घर में और चोरी का गैस इस्तेमाल करता है घर में और दुकान का काम वो घर पे करता है, जो भी उसमें काम करता है वो चोरी की बिजली और चोरी का गैस में काम करता है, क्या उसका रिज्क हलाल है या हराम है?
देखिए, जो वो हिस्सा है ना कि जो उसने बिजली की मद में बचाया या इसने गैस की मद में बचाया, मिसाल के तौर पर बिजली इस्तेमाल जो की है उसका बिल आया आना था 20,000 रुपये लेकिन इसने कुंडे से इस्तेमाल की, या गैस का बिल आना था 2,000 रुपये लेकिन इसने को जुगाड़ करके इस्तेमाल किया, तो ये जो नफ़ा इसने हासिल किया है ये नफ़ा इसके लिए माले खबीस है, इस नफ़े से बरात जो है करना ये ज़रूरी है, और इसकी बरात का तरीका यह है कि कंपनी को इसकी अदायगी करे। कंपनी जाहिर बात है वजूद रखती है और कंपनी के अकाउंट्स होते हैं, कंपनी से रब्ता करे कि जनाब मैंने आपका हक मारा है और आपकी चीज़ चोरी की है, मैंने आपका हक तलफ किया है, तो उसका हक जो है उसको लुटाना ज़रूरी है। ये हमारी कौम ने बड़े मज़े लुटे हैं बिजली चोरी करके, यानी پوری کراچی میں تار چینج کرنا پڑی
جی,
یعنی تانبے کی جو تار تھی, تانبے کی تھی یا سلور کی تھی, وہ تار چینج کرنا پڑی, پلاسٹک کی تار ڈالنی پڑی, تانبے کی تار تھی شاید,
اب سلور کی ڈالی ہے,
کہ لوگ جو ہے نا وہ کنڈے ڈال لیتے تھے, ننگی تار ہوتی تھی وہ کنڈے ڈال لیتے تھے, اب پلاسٹک کے اندر ہے وہ, کنڈے ڈالنا جو بہت مشکل ہو گیا ہے. تو دیکھیے کیا یہ وہ سزا تو نہیں ہے جو ہمیں مہنگی بجلی کی صورت میں مل رہی ہے؟ نو ڈاؤٹ اس کے اندر کچھ لوگوں کے غلط فیصلے ہوں گے. سودی جو نظام ہے یہ اس کی بھی نوسط ہے کہ سود جب چڑھتا جائے گا چڑھتا جائے گا, تو جب سود اتنا ہو جائے گا کہ وہ اصل رقم سے زیادہ ہو جائے, اب ہم فگر دیکھتے ہیں نا جناب, اتنا سود ادا کیا جا رہا ہے, مطلب حکومت جو ہے اتنا سود,
اتنے سوالات آ رہے ہیں نا ذہن میں بھی آ رہے ہیں, کانوں میں بھی آ رہے ہیں, اور جگہوں پہ بھی آ رہے ہوں گے, کیونکہ اس وقت یہ بہت ایک کرائسس ہے, بہت بڑا کرنٹ ایشو ہے.
اور دیکھیے اس کرنٹ ایشو کا ایک ہی حل ہے, ایک ہی حل ہے,
بجلی استعمال کرنا چھوڑ دیں,
کہ آپ آج سے 50 سال پیچھے چلے جائیں,
یعنی وہ سب ریورس ہی گیئر لگانا,
اور کوئی حل نہیں ہے. زندگی میں سے موقع آتے ہیں, یعنی میں نہ مجھے تھوڑی پھلا رہا ہوں, میں قوم کی حالت دیکھ رہا ہوں نا, یعنی ایک وہ فرد جس کی انکم 20,000 روپے ہے اس پر پورا گھر چلائے گا, وہ پہلے کیا قیمتیں کم تھیں, چینی مہنگی ہوئی, خبر چل رہی تھی کہ جناب تاریخ کی سب سے بڑی فگر کراس کر گئی ہے چینی, اتنے 170 روپے جو ہے نا وہ کبھی نہیں پہنچی, 172 روپے کبھی نہیں پہنچی, تاریخ کی بلند ترین شرح ہے یہ, ڈالر دیکھ لیں بلند ترین شرح ہے, ٹھیک ہے, یعنی انٹر بینک کا ریٹ جو 300 روپے سے اوپر ہو گیا ہے, تو دالیں ہو گئیں, سبزیاں ہو گئیں, دیگر چیزیں ہو گئیں, ایک غریب آدمی ابھی تو اسی میں لگا ہوا تھا, اوپر سے جو ہے بجلی کا بوجھ آ گیا ہے, تو اب کیا کرے گا وہ, کھانا پینا تو نہیں چھوڑ سکتا نا
جی,
کھانا تو اس کو کھانا ہے, روٹی بھی کھانی ہے اس کو
جی,
لیکن 50 سال پیچھے جا سکتا ہے, مشکل تھوڑی ہے.
تو وہ تو
آج کی نسل یہ سمجھتی ہے کہ متصور نہیں ہے ایسا, تو ماں باپ سے پوچھ لیں.
یہ تو مختلف دیکھیں, یہ کرائسس جو آیا ہے, میں اتنی بات سے اگری کروں گا کہ متصور بھی ہے اور قابل عمل بھی ہے, کیونکہ بہت سارے وہ کام میں اپنی آنکھوں سے دیکھ رہا ہوں, مطلب یہاں بیٹھ کے میں مثالیں دے سکتا ہوں اس کی, کہ بہت سارے کام جو کوئی اور نہیں کروا سکا, فرد جو ہے وہ خود سوچ سوچ کے تھک گیا, وہ کام نہیں کر سکا, وہ مہنگائی نے کروا دیا,
مہنگائی نے کروا,
یعنی میں اس کی ایک مثال دے دیتا ہوں. پچھلے کچھ عرصے میں سگریٹس مہنگی ہوئیں, تو جو لوگ 10-10 سال سے 20-20 سال سے سگریٹیں پھونک رہے تھے, انہوں نے 1 لاکھ سگریٹیں چھوڑنا پڑ گئی, ان کو اپنا بجٹ مینٹین کرنا تھا, ظاہر سی بات ہے فیملی جن کی ہے انہیں فیملی کو دیکھنا پڑتا, لیکن بہت ساری چیزوں میں اس سے بہت مشکل ہو جاتا ہے. ہم جب بات کرتے ہیں, میں تو اسی لیے سوال کوئی میں نے ریز کیا ہی نہیں.
دیکھیے بہت ساری چیزیں ہیں, جیسے آج کل ایک آدمی وہ ہے کہ جو رننگ ایکسپینس کا ایشو ہے, لیکن اس کے پاس 50,000 لاکھ روپے ہیں, پنکھے چینج کر سکتا ہے, مطلب جو عام پنکھا گھروں میں چلتا ہے یہ 100 واٹ لیتا ہے, آج کل جو ڈی سی فین آئے ہیں یہ پتا چلا ہے کہ 30 واٹ لیتے ہیں,
20-30 ایسا کچھ,
ٹھیک ہے. اب میں نے اندازہ لگایا کہ سردیوں میں جو بل آتا تھا ہمارے گھر میں اور گرمیوں میں جو آتا ہے, اس سے 3 گنا فرق ہے, حالانکہ ہمارے گھر میں ایسی نہیں ہے, صرف پنکھوں کی وجہ سے, یعنی پنکھے نہیں چلتے سردیوں میں اور گرمیوں میں پنکھے چلتے ہیں, لائٹر تو اتنی چلتی ہیں جتنی عام دنوں میں چلتی ہیں, سردی گرمی میں کوئی فرق نہیں ہوتا, لیکن صرف جو ہے وہ پنکھوں کی وجہ سے اتنا بل کا فرق پڑ رہا ہے. تو ڈی سی فین لگوائے جا سکتے ہیں, اسی طریقے سے بہت ساری چیزیں کی جا سکتی ہیں. اپنی لائٹوں پہ غور کریں, بہت ساری لائٹیں ایسی ہوتی ہیں جو زیادہ وولٹیج لیتی ہیں, کم وولٹیج کی لائٹیں لگائی جا سکتی ہیں, اور اگر کوئی افورڈ نہیں کر پا رہا, ٹھیک ہے, وہ ایمرجنسی لائٹ لے کر گھر چلا سکتا ہے, تو چلائے کیا حرج ہے اس کے اندر, مشکلات میں ہے نا, مشکلات میں جب بندہ آئے تو قدم نہیں ڈگمگانے چاہیے, ہمت قائم رہنی چاہیے, حالات جیسے بھی ہوں ہمت آپ کی سلامت ہونی چاہیے, آپ کی ہمت رہے گی تو آپ کا دل کام میں لگے گا, آپ اپنے بچوں پر توجہ دیں گے, آپ اپنی پلاننگ کو بہتر کریں گے, آپ دیکھیں گے آپ مجھے کیا کرنا ہے, پلان بی کیا ہے میرے سامنے, بھئی ایک بجلی کم ہو رہی ہے نا, پلان بی کو سامنے رکھیں. لوگ بڑا عجیب فیل کر رہے ہوں گے اس موضوع کو سن کے, وہ لوگ جن کے یہاں کسی چیز کی کمی نہیں ہے, بل 50,000 کیا 2 لاکھ روپے زیادہ بھی آ جائے تو انہیں کوئی فرق نہیں پڑتا, ہم بات کر رہے ہیں ان غریب لوگوں کی, ان متوسط حال لوگوں کی, کہ جن کے لیے بجلی کا بل جو ہے وہ انتہائی اذیت کا سبب بنا ہوا ہے, जिसकी वजह से लोग खुदकुशियां कर रहे हैं, रो रहे हैं। पिछले दिनों में जितनी लोगों की वीडियोस मैंने देखी रोते हुए
जी,
कभी नहीं देखी। मतलब हर प्लेटफॉर्म पे जो है ना वो बिजली की वजह से लोग रोते हुए नजर आ रहे हैं। जो साफी माइक आगे कर दे और वो बिल के नाम पे लोग आंसू आ जाते हैं उन बेचारों के, कि जनाब कोई कहता है मेरी 20,000 रुपये सैलरी है, कोई कहता है 25,000 रुपये सैलरी है और बिल आ गया 40,000 रुपये का, बिल आ गया 30,000 रुपये का। तो ये मजबूरी नहीं है हमारी। हम महरूज भाई, मैंने जब आँख खोली ना, मैं बहुत छोटा था, जब 4 साल का होऊंगा, तो मुझे याद है हमारे घर में लाइट नहीं थी। फिर हमने घर चेंज किया, जब 5 साल का हुआ तो वहाँ लाइट थी। ठीक है, तो एक जमाना था कि लोगों ने बगैर लाइट के गुजारा किया है, नहीं होते थे लाइट, क्या मुतबादल मौजूद नहीं होते थे?
सर ये तो बात तो यही है कि बच्चे बूढ़ा नहीं होने देते और जिम्मेदारियां, मकसद होना भी चाहिए, जिंदगी का मकासद होने चाहिए, जभी जो है ना बंदे को स्ट्रेंथ भी मिलती रहती है, कहले आप मोटिवेशन भी मिलती रहती है, कोई मकसद होता है। जब मकासद खत्म हो जाते हैं तो फिर सरवाइव करना बहुत मुश्किल हो जाता है। गिव अप ना करें, लगे रहें। अल्लाह ने चाहा तो जब वो दिन नहीं रहे तो ये दिन भी नहीं रहेंगे, अल्लाह चाहेगा तो क्या नहीं हो सकता। उसे अभी पिछले दिनों हमारे एक मुबल्लिग हैं, हमारे मदनी चैनल पे भी आते हैं, अयाज मदनी, उनका एक्सीडेंट हुआ, तो मैंने अयादत के लिए फ़ोन किया तो पता चला कि हादसा ऐसा था कि अचानक से बाइक पर जा रहे थे, अचानक से दरख्त गिरा और वो उन्हीं पर गिर गया दरख्त,
अल्लाह अकबर,
तो अच्छे खासे जख्मी हो गए थे। तो कहने में बेहोश होने लगा था, लेकिन मेरे साथ मेरा बच्चा था, तो उसके रोने की आवाज जो आई ना, तो महरूज भाई मैंने अपने आप को संभाला, तो वो तो ये बात की और आयादत हमारी हो गई। लेकिन मैंने फिर सोचा बाद में कि देखें मुमकिन है, अकेले होते तो शायद बेहोश ही हो जाते। मेडिकली बात नहीं कर रहा, मैं इमोशनली बात कर रहा हूँ कि मुमकिन है अकेले तनहा होते तो शायद बेहोश हो जाते, लेकिन एक बच्चे की जो फिक्र होगी उसने इन्हें बेहोश नहीं होने दिया। हमारी जिंदगी में भी मकासिद होने चाहिए, हारना नहीं चाहिए,
प्लान बी जो है ना वो जरूरी है। मतलब जो आपने सोचा नहीं था वो अगर आपके साथ होने लगा है तो अब इन हालात में आपने किस तरह सरवाइव करना है, ये सरवाइव करने की जंग है, अपने आप को बचाने की, अपने नस्लों को बचाने की। जाहिर बात है मीशत एक ऐसी चीज है कि जब पैसा नहीं होगा तो जरूरियात जिंदगी कैसे पूरी होंगी। भाई नमाज के लिए भी लिबास फर्ज है ना, सितर छुपाना फर्ज है, तो ये फर्ज भी कैसे अदा होगा? तो किसी के आगे हाथ फैलाने की नौबत आए, ये शरीयत को मतलूब नहीं है। तो बचत के जरिए हम बहुत सारी चीज़ों को बेहतर कर सकते हैं। निज़ाम को कोसते रहेंगे तो आप कोई फायदा नहीं है, सिवाय इसके कि आप डिमोरल होंगे, आप कुछ प्लानिंग नहीं करेंगे, कुछ सोचेंगे नहीं। अल्लाह पाक हालात बेहतर फरमाए। इस पूरी बदहाली के अंदर और इस पूरे निज़ाम की खराबी के अंदर सूत एक ऐसी मनहूस चीज़ है जिसको आप फरामोश नहीं कर सकते। अगर ये सूद ना होता, सूदी कर्जे ना होते, तो शायद हमारे मुल्क की ये हालत ना होती।
किसी ने कहा है, मुझको थकने नहीं देता है जरूरत का पहाड़, मेरे बच्चे मुझे बूढ़ा होने नहीं देते। सही है, मकासिद हैं मुख्तलिफ, अल्लाह ताला आसानी फरमाए। उससे अब सूद की आपने बात की है तो बार बार पूछा भी जाता, और आज भी आपने तस्करा कर दिया तो पूछा जाएगा कि वो किताब आ रही थी, एक आ रही है,
आपने कुछ शायद सुनाए, कुछ मैं भी सुना दूं। आम फैजाने गम नहीं होता, हर नफ्स मोहतरम नहीं होता, ना मुरादी ने कर दिया खुददार, अब सरे शौक खम नहीं होता, रास्ता है कि कितना जाता है, फासला है कि कम नहीं होता,
अल्लाह
वक्त करता है परवरिश बरसों, हादसा एकदम नहीं होता।
ये आखिरी शेर तो काफी मशहूर है,
आखिरी नहीं है, सेकंड लास्ट है,
सेकंड लास्ट,
ठीक है जी। आप कुछ
शेर सुनाया, मसला सुन बताए, वो तो आपको मेरी तो जरूरत नहीं, मैंने तो एक शेर शायद 10 सालों में पहली दफा ही सुनाया होगा। बढ़ते अगली कॉल की तरफ और देखते हैं जी कौन है, कहाँ से है, क्या सवाल कर रहा है।
जी जी, वो मैं पता करना था कि चार्टर्ड अकाउंट वाला बच्चे कोर्स कर सकते हैं या नहीं जी।
अच्छा,
कौन सा कोर्स?
चार्टर्ड अकाउंटेंट सी एस
कर सकते हैं, करने में तो मुजायका नहीं है। ये अलग बात है कि इस तरह का कोर्स करने के बाद ज्यादातर जो जॉब है, जाहिर बात है फाइनेंशियल इंस्टीट्यूट में जॉब मिलती है, या फिर पोजीशन आपकी वो होती है, सीट आपकी वो होती है जहाँ आपने फाइनेंस साइट संभालनी होती है या ऑडिट साइट संभालनी होती है। और जो निज़ाम हमारे यहाँ है उस निज़ाम में खराबियाँ तो बहुत ज़्यादा हैं। लोग सवाल भी पूछ रहे होते हैं कि हमारी ये भी जिम्मेदारी है, हमारी ये भी जिम्मेदारी है कि हम ये काम करें, लेकिन मुतय्यन नहीं है कि जनाब अगर किसी ने सीए किया है, कोई चार्टर्ड अकाउंटेंट है, तो वो ऐसी जगह ही जा सकता है कि जहाँ गैर शरी ही काम होंगे, इसके अलावा नहीं होंगे, मुतय्यन नहीं है। कोई यूके जाता है, अमेरिका जाता है, गैर मुस्लिमों के यहाँ जाके काम करता है, तो उनके साथ जो मामलात हैं उकूदे फासदा के और दीगर मामलात, उसका हुक्म अलग है। जो मुसलमानों में मामलात हैं उसका हुक्म अलग है। तो फिर पाकिस्तान में भी कुछ ऐसे फील्ड्स हैं, अगर चेके बहुत ही कम है कि जहाँ ऐसा काम नहीं होता। तो यूँ तालीम अगर ठीक हो, इस तालीम में कुछ खामियां हैं, कुछ नहीं बहुत सारी खामियां हैं। मिसाल के तौर पर इस पूरी तालीम के अंदर बताया ही नहीं जाता कि इस्लाम का जो निज़ाम तिजारत है वो क्या है, इस्लाम किस चीज़ को हलाल कहता है, किस चीज़ को हराम। आपने जब इशारिया बनाने हैं, आपने जब ग्राफ्स बनाने हैं, आपने जब तरक्की और तनजुली के फैसले करने हैं, तो आप इस्लाम की तालीमात को भी तो सामने रखें, उन मॉडल्स को भी तो सामने रखें, उन प्रोडक्ट्स को भी तो सामने रखें कि जिनको इख्तियार करके आप हराम से बच सकते हैं, सूद से बच सकते हैं। सिरे से ये चीज़ें हैं ही नहीं। एक आध ऐसे इंस्टीट्यूट हैं अब जिन्होंने कुछ चीज़ों को दाखिल किया है, लेकिन ओवरऑल निज़ाम में इसकी बेहद कमी मौजूद है। फिर बात चीज़ें वो होती हैं जो उस्ताद पर डिपेंड करती हैं।
जी,
मिसाल के तौर पर सूद की अहमियत एक टॉपिक होता है।
सूद है क्या ये?
नहीं, सूद की अहमियत यानी सूद एक नागुजीर चीज है।
अच्छा अच्छा, यूं
वो जरूरी चीज है,
वो ये पढ़ाते हैं
सूद नहीं होगा तो पता नहीं क्या हो जाएगा। अब एक उस्ताद वो है कि भाई देखो, एक नजरिया ये है, ये नजरिया है,
ठीक है,
लेकिन ऐसा नहीं है। जब आप असासा बेस काम करते हैं तो सूद से जो खला और गुब्बारे में हवा भर रही होती है, ठीक है, और आप समझ रहे होते हैं कि निजाम बड़ा फूल फल रहा है, वो एक सुई उस पर लगती है और गुब्बारा पड़ जाता है
जी।
तो सूदी मईशत इस तरह की होती है, और जो इस्लामी तालिबात हैं उसमें ऐसा नहीं होता,
ठीक है।
तो उस्ताद इसको बेहतर तरीके से पढ़ा सकता है। तो यहाँ तो बात है पढ़ाने वाले की गलती या उसकी नॉलेज की कमी, कि वो एक चीज को बस सब कुछ समझा हुआ है, उसी को सब कुछ बता रहा है, दूसरी साइड उसके सामने नहीं।
तो एक डिफरेंट पोज दिखाए, डिफरेंट जो ओपिनियन बता रहा है, तो उसमें हर्ज नहीं है,
यही होना चाहिए। दूसरा ये है कि स्टूडेंट खुद अपडेट हो, सुन ले उस्ताद की और समझे कि ये तो बिल्कुल गलत बता रहा है, ठीक है। अगर वो खुद अपडेट है तब भी जो है ना वो इसको कंटिन्यू कर सकता है। तो यूं नजरियात या मुख्तलिफ जो चीजें हैं,
कॉन्सेप्ट्स
और थ्योरीज जो है, उसकी स्टडी करना कि क्या कहती हैं,
ठीक है,
ये तो गलत नहीं है।
सही,
लेकिन हर सही और गलत को तस्लीम कर लेना गलत है।
सही, और सही को तस्लीम करना तो सही है।
मैं सही को तो तस्लीम करना सही है,
ठीक है, गलत को ना मान,
बोलो जो भी है मैं तस्लीम करूंगा,
ठीक है, ये
गलत है।
क्रॉस चेक करें और जो है ना वो तकाबुली जायजा हो। सर मुफ्ती साहब ने तफसीली जवाब इरशाद फरमाया। मुझसे एक सवाल मेरे पास टेक्स्ट में आया हुआ है कि सौदा करते हुए बाजू का चीज प्रोडक्ट जब बेचते हैं तो उसकी जो पैकेजिंग होती है, पैकिंग होती है, उसके पैसे अलग से ऐड करेंगे या नहीं करेंगे। ये मुख्तलिफ मैं सोच रहा था, सवाल आपसे कर रहा था, तो फिर मैं सोच रहा था पैकिंग कौन सी होगी। तो मुख्तलिफ चीजों की बाजू का एक्सपेंसिव पैकिंग होती है।
असल में देखिए, हमें मैं कई दफा अर्ज कर चुका हूँ, कोई भी सवाल आता है तो उसके डिफरेंट एंगल्स होते हैं
जी।
भाई एक मैं जाता हूँ किराना वाले के पास, उसने थैले में डालकर चीज देनी देनी है
जी,
ठीक है। अगर मैं होलसेलर हूँ और मैं जाता हूँ अपने से बड़े खाम माल वाले के पास
जी,
तो मुझे कहेगा कि जो प्रोडक्ट आपको बनवानी है बताएं पैकिंग कैसी होनी चाहिए,
ठीक है,
ठीक है। तो वो मुझसे पैकिंग के, हो सकता अलग रेट चार्ज करे,
सही,
डिफरेंट उसके वो रखे ऑप्शंस
रखेगा।
तो यू डिपेंड करता है,
ठीक है।
आप मिठाई वाले के पास आप जाते हैं तो आपके पास एक कॉमन ऑप्शन होता है कि वो डब्बे में डालकर देगा
जी।
अब किसी ने उसको रैपिंग करवानी है या कोई और खास पैकिंग करवानी है तो फिर वो बातचीत करेगा। तो यू किसी मौके पर अगर पैकिंग का मुआयदा अलग से किया जा रहा है तो हो सकता है वहां इस चीज का तकाजा हो, और तकाजा होगा तो ठीक है, उसको अलग से डिस्कस करना, इसमें कोई हर्ज नहीं है।
ठीक, अगली कॉल दीजिए।
मेरा ये सवाल है कि अगर किसी मुल्क में जो है शराब पीना जो है वो जायज है और कोई मुसलमान भाई जो है वो शराब बेचता है नॉन मुस्लिम को, तो क्या ये जायज है या ना जायज है?
देखिए बात यह है कि शराब मुसलमान का बेचना गैर मुस्लिमों को भी जायज नहीं है, ना मुसलमान को बेच सकता है ना गैर मुस्लिम को बेच सकता है, ये बात क्लियर है।
मुफ्ती, एक सवाल है हमारे पास कि बंद करेंसी नोट, अभी करेंसी नोट का सवाल,
इनका सवाल शायद सूद से पैदा हुआ है। सूद के जो मामलात हैं गैर मुस्लिमों के साथ वो डिफरेंट हैं, उसके असबाब उसके कायदे कानून डिफरेंट हैं, वहाँ एक माल मासूम का तस्वर मौजूद है, यानी अगर गैर मुस्लिम जिम्मी है ठीक है तो उससे आप रिबा का मामला नहीं कर सकते,
ठीक
ठीक है, हरबी है तो उससे कर सकते हैं।
सही।
तो यूं डिफरेंट उसूल जवाबित हैं, उसकी रोशनी में मसाइल हर जगह एक जैसे नहीं होते, मुख्तलिफ होते हैं।
और यहाँ पे लगे हाथों में ये भी अर्ज करता चलूं, मौका महल भी है तो फिर अर्ज भी करना चाहिए, मरकज इक्तिसादी इस्लामी इस्लामिक इकोनॉमिक सेंटर के उनवान से दारुल इफ्ता अहले सुन्नत खुल गया है, ओपनिंग सेरेमनी उसकी हो चुकी है और अमीर अहले सुन्नत का भी पैगाम आया और आपने मुख्तलिफ सोशल मीडिया पोस्ट के जरिए से भी उसको देखा और अब आप पर्टिकुलरली क्योंकि खास इसके हवाले से खोला है तो खुद तजिए ना करें, खुद कयास आराइयां ना करें कि अगर उस चीज़ में ऑपरेशन हुआ था तो इसमें भी ऑपरेशन होगा, हो सकता है ये वाला इलाज जो है दवाइयों से हो जाए। तो मुफ्ती साहब के पास तशरीफ लाइए, दारुल इफ्ता अहले सुन्नत तशरीफ लाइए, मरकज़ इक्तिसाद इस्लामी तशरीफ लाइए, कॉल कीजिए, राबता कीजिए, इंशाल्लाह तो वहाँ से जो जवाब मिले उसको फॉलो करें। और ये भी एक कामयाबी का जरिया है कि जो जिस फील्ड के एक्सपर्ट्स हैं उनसे रहनुमाई लेके चलेंगे, जिस भी फील्ड में आपने काम करना है तो इंशाल्लाह कामयाबी और बेहतरी और आसानी की सूरत रहेगी।
मेरे भाई, हमारा जो ये इदारा है मरकज़ुल इक्तिसाद इस्लामी, ये बुनियादी तौर पर चार खिदमात अंजाम दे रहा है
जी।
यानी इसके तहत सबसे पहले हमने तखस्सुस शुरू किया इस्लामिक इकोनॉमिक्स में
जी,
उलूम इस्लामिया और फिकह इस्लामी के साथ साथ और जो वसी पस मंजर में लेन देन के जो मसाइल हैं उसमें तखस्सुस के साथ साथ तलबा जो हैं जो फारिग तहसील होते हैं उनको जो मॉडर्न ट्रेडिंग है और जो मालियाती निज़ाम है जदीद मालियाती निज़ाम
जी,
उसके अंदर जो है वो इदारे हो गए, मालियाती इदारे रेगुलेटर्स हो गए, उसके अंदर जो है वो मुख्तलिफ किस्म की कंपनी लॉज हो गए, टैक्स लॉज हो गए, उसके अंदर फिर ख़ास तौर पर बुक, भाई किसी भी कंपनी जो रजिस्टर है स्टॉक में अपनी बुक इशू करती है, अपनी ऑडिट रिपोर्ट शेयर करती है, तो भी अगर कोई एक आलिम दीन बुक को पढ़ना चाहे तो वो कैसे पढ़ेगा?
ठीक।
उसके अंदर उसको बुनियादी चीजों की मालूमात जरूरी है, फार्मूलाज की मालूमात जरूरी है, फिर उस बुक को किस तरह पढ़ा जाएगा, दो तीन मिनट ये बुक पढ़ते हैं
सही,
ताकि जब इनको ऑब्जर्वेशंस देनी हो, इनको ऑडिट करना हो, इनको आगाही हासिल करनी हो कि कंपनी कहाँ खड़ी है क्या कर रही है तो बुक तो पढ़ना है। तो यूं उनको हम एक तो ये खिदमत ये कि एक तखसुस फिल फिक ही वल इक्तिसाद इस्लामी शुरू किया, उसके बाद अल्हम्दुलिल्लाह चार बेजेस हमारे हो चुके हैं इस्लामिक फाइनेंस कोर्स जो प्रोफेशनल्स हैं, जिसकी हम थोड़ी देर पहले हम बात कर रहे थे कि जो सीए करते हैं या एमबीए करते हैं या फाइनेंस पढ़ते हैं और इस फील्ड में बहुत आगे जाते हैं लेकिन इस्लामिक मोड ऑफ ट्रेडिंग क्या है उनको नहीं पता होता। तो हमने मालियाती जो प्रोफेशनल्स हैं फाइनेंस प्रोफेशनल जो लोग हैं उनको प्लस उलमा को जमा करके इन दोनों का हमने ग्रुप बनाया, जो हमारी क्लास बनती है 250 से 300 अफराद की क्लास होती है आमतौर पर, तो इसमें 200 प्रोफेशंस होते हैं तो 100 उलमा होते हैं
ठीक,
इनका हमने ग्रुप बनाया और प्रोफेशंस के लिए सहूलत रखी कि वो ऑनलाइन भी ज्वाइन कर सकते हैं। तो लास्ट टाइम हमारे पास कई कंट्रीज से जो है स्टूडेंट मौजूद होते थे क्लास में और अल्हम्दुलिल्लाह हम बेच 5 पे शुरू करने जा रहे हैं इंशाल्लाह अज़ीज़, वो भी शुरू हो जाएगा। तो फिर जो तीसरी चीज थी वो ये थी कि इक्तिसाद इस्लामी
जी,
यानी एक सर्विस ऐसे दी जाए कि लोगों को पूछना है,
मसला पूछना है
फिर वो चाहते हैं कि हम डिस्कस करें मसले को, कि जहाँ बहुत अवेयरनेस वाले लोग मौजूद हों उनको सिस्टम ना समझाना पड़े,
क्योंकि
वो सिस्टम पढ़कर आए हैं और सिस्टम बहुत अच्छी तरह जानते हैं, तो उनके साथ मीटिंग किस तरह हो सकती है, उनके साथ जो है ना ज्वाइनिंग कैसे हो सकती है। तो फिर हमने आईईसी दावत इस्लामी जो है یہ ویب سائٹ ہے ہماری, اس پر ٹیک اپوائنٹمنٹ کا ایک آپشن ہے. ٹیک اپوائنٹمنٹ کے آپشن میں جا کے جو ہے وہ اپنا ٹائم بک کر سکتے ہیں, کہ پہلے اپنا آپشن بتائیں گے کہ جی میں اس ٹائم ملنا چاہتا ہوں, میٹنگ کرنا چاہتا ہوں, کراچی کے لوگ آ کر ملاقات کریں اور مسئلہ پوچھیں. کراچی کے علاوہ جو لوگ ہیں وہ آن لائن میٹنگ کر سکتے ہیں. یہ ہم تھی سروس. تیسری چیز, چوتھی چیز ہے شریعہ کنسلٹنسی.
جی
کوئی کمپنی سمجھتی ہے کہ جناب مجھے اپنا نظام تبدیل کرنا ہے, میں اب تک سودی نظام کے ساتھ ہی منسلک رہا, سودی بینکوں کے ساتھ ہی میرا لین دین رہا, میں اب سود سے بچنا چاہتا ہوں, میں اپنی ٹیم کی ٹریننگ کرنا چاہتا ہوں, میرے فائنانس کے لوگ ہیں, اکاؤنٹ کے لوگ ہیں, ان کو پتہ ہی نہیں کہ جناب شریعہ موڈ آف ٹریڈنگ کیا ہے, تو ان کی ٹریننگ ہو, مجھے پورا سسٹم بنا کر دیا جائے, تو شریعہ کنسلٹنسی بھی ہم فراہم کریں گے اور فراہم کر بھی رہے ہیں. تو اس تعلق سے چار وہ پوشنز ہیں, چار وہ حصے ہیں, یہ ادارہ اللہ نے چاہ تو انجام دیتا رہے گا.
اس میں تو آپ نے ساری تفصیل بتا دی. ایک بات جو آپ کی تفصیل سے آئی سامنے, میں سوال کرنا چاہ رہا ہوں, اور مجھے امید ہے کہ جو جواب آئے گا اس سے مدنی چینل کے ناظرین کو ترغیب ملے گی. آپ نے فرمایا کہ اگر کوئی اپنا نظام تبدیل کرنا چاہتا ہے, اگر سودی یا غیر شرعی نظام اس کے یہاں چل رہا تھا کمپنی میں, ادارے میں, بزنس میں, بزنس ماڈل جو بھی ہو اس کا, تو وہ آپ سے رہنمائی لے سکتا ہے, شعبے میں آ سکتا ہے, اور ایک نظام جو وہ چلا رہا ہے اس نظام کو چینج کر دیا جائے گا, ایسے کہ جو غلطیاں تھیں وہ ریموو کر دی جائیں گی اور اسلامک وے آف ٹریڈنگ جو ہے اس کے ساتھ اس کا بزنس رن کرنے لگے گا. ایسی مثالیں ہیں کیا کہ لوگوں نے اپنا وے چینج کیا ہو اور ان کا بزنس چلتا رہا ہو؟
ایک بہت بڑے تاجر ہیں, ڈیفینس میں رہتے ہیں, مطلب میں یوں بتا رہا ہوں کہ بہت بڑے ہیں, کئی فیکٹری ہیں ان کی. مجھے ایک مرتبہ ملے, کہنے لگے کہ جس گھر میں بیٹھا ہوا ہوں نا بس یہ بچا تھا, سب کچھ سود میں ڈوب گیا تھا. جس دن سے میں نے سود چھوڑا ہے اللہ کا شکر ہے اب ہر چیز میری ہے. یعنی ایسا نہیں کہ جس گاڑی میں ہوں, پہلے تو گاڑی بھی نہیں تھی ان کی اپنی, اور جگہ بھی گروی تھی, فیکٹری بھی گروی تھی,
ٹھیک ہے,
سب آرٹیفیشل تھا. جس دن سے سود چھوڑا ہے اللہ کا شکر ہے وہ تنگی دور ہونا شروع ہوئی ہے اور میں بہت اوپر چلا گیا ہوں. تو مسئلہ یہ ہے کہ ہم مسلمان ہیں نا, اسلام پاور ہے, اسلام کمزوری تھوڑی ہے, اسلام تو پاور ہے, ہماری روح کی غذا ہے. تو جب ہم اسلام کی تعلیمات کو اپنائیں گے تو ہماری تو پاور بڑھتی ہے, ہماری تو روح تازہ ہوتی ہے, ہمارے جو بگڑے ہوئے کام ہیں وہ بنتے ہیں. صرف یقین کی بات ہے, آپ چینج ہونا تو منظور کریں, آپ اپنے اندر تبدیلی لانے کا ذہن تو بنائیں, پھر دیکھیں کوئی چیز نہیں بگڑے گی, کوئی نفع کم نہیں ہوگا, کوئی نظام آپ کا ٹھپ نہیں ہو جائے گا, آپ کا نظام جاری رہے گا اور بہتر طریقے سے جاری رہے گا. آج لوگ کھل کے سود لیتے ہیں. یعنی میرے علم میں آیا کہ جناب بڑے بڑے بزنس گروپ ہیں, لوگوں سے پکڑتے ہیں پیسہ, ہاں بھی دے دو اتنے فیصد دیں گے, دے دو اتنے فیصد دیں گے, ٹھیک ہے
جی,
لوگ جا کے پیسے دیتے ہیں, وہ جا کے ان کو سود دیتے ہیں. نجی طور پر سود چل رہا ہے,
یہ پوری چین چل رہی ہے
نجی طور پر, بالکل جو ہے نا بینکوں کی طرح یہ لوگ بھی سود. یہی لوگ اگر پروڈکٹ کو اپنا لیں
جی,
غلط راستے کو چھوڑ کے صحیح راستے کو اپنا لیں, ایک چھوٹی سی پریکٹس کرنی پڑے گی, اس پریکٹس کے ذریعے یہ با آسانی سود سے بچ سکتے ہیں. کوئی مشکل تھوڑی ہے, سود سے بچنا کوئی مشکل نہیں ہے. مشکل ہوتا اللہ تعالیٰ حکم ہی نہ دیتا. یعنی اللہ تعالیٰ نے ہمیں احکام ہی وہ دیے ہیں جس کا ہم تحمل رکھتے ہیں. لا یکلف اللہ نفسا الا وسعہا. سود چھوڑنا کوئی ایسی چیز نہیں ہے کہ جناب ہم کہیں کہ نظام برباد ہو جائے گا, ممکن ہی نہیں ہے. اگر سود چھوڑنا ممکن نہ ہوتا تو اللہ تعالیٰ کبھی حکم نہ دیتا. ممکن ہے جبھی حکم دیا ہے. اپنے بندوں پر اللہ تعالیٰ تو رحم فرماتا ہے, وہ رحیم ہے. اس نے سخت حکم تو ہمیں دیے ہی نہیں ہے, اور خاص طور پر یہ امت مرحومہ جس کے لیے تو نہ جانے کیا کیا آسانیاں عطا کی گئی ہیں. تو بات ہے صرف نیت کی, فساد کی اور شیطانی وار کی.
ٹھیک ہے, کاروبار سے متعلق بڑی پیاری پیاری باتیں ہم نے سیکھی ہیں. اللہ پاک ہمیں رزق حلال کمانے کی توفیق عطا فرمائے, اور اس کے لیے ہمیں اسلامی احکام سیکھنے پڑیں گے. جیسے مفتی صاحب نے فرمایا کچھ انشاءاللہ لاس نہیں ہو رہا, اللہ کی رحمت شامل حال ہوگی تو ترقی بھی کریں گے, کامیابی بھی حاصل کریں گے دنیا میں بھی اور آخرت میں بھی. مدنی چینل دیکھتے رہیے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. احکام تجارت